रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादमा यहाँहरू सबैलाई स्वागत छ। फेरि एकपटक म नवराज लम्साल। हामी सबैलाई थाहा भएको कुरा हो, मुलुकमा 77 जिल्ला छन् र 77 जिल्लामा समन्वय समिति छ। 6 महानगरपालिका, 11 उपमहानगरपालिका, 276 नगरपालिका र 460 गाउँपालिका गरी कुल 753 स्थानीय तह छ र यो स्थानीय तहसँग केन्द्रमा जोडिन्छ संघीय मामिला तथा कर्मचारी प्रशासनको केन्द्रीय भूमिका निर्वाह गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहको समन्वय, सहयोग, सहजीकरण र पृष्ठपोषण तथा त्यहाँ संचालित परियोजना र कार्यक्रमहरूको समन्वय, सहयोग, सहजीकरण र सहकार्यको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने दायित्व पनि छ र सँगसँगै समावेशीकरण, सामाजिक परिचालन, आदिवासी जनजाति, दलित, सीमान्तकृत, उत्पीड़ित वर्ग र समुदायको क्षमता विकास र सशक्तिकरणको विविध प्रयासहरू पनि यहीँबाट हुन्छन्। तर अहिले परिस्थिति फरक छ। कोरोनाको संक्रमणले परिस्थिति जटिल छ र कस्तो छ त यी क्षेत्रमा प्रभाव र कसरी परिचालित भएका छन् स्थानीय तहहरू र कसरी भइरहेको छ काम र कामका जटिलताहरू पनि के छन् त यस विषयमा आज हामी संवाद गर्छौं। हामीसँग संवादका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठी सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू हार्दिक स्वागत छ, नमस्कार।
धन्यवाद सर नवराजी, धन्यवाद।
अनि यो केही दिन झन्डै 2 अघि मात्रै पनि यहाँले पत्राचार गर्नुभएको थियो, स्थानीय तहहरू आफ्नो जिम्मेवारी र कार्यक्षेत्रभित्र अति संवेदनशील भएर साधन स्रोतको उच्चतम प्रयोग गर्दै समन्वयात्मक रूपमा परिचालित हुने भनेर। अहिलेको परिस्थिति चाहिँ कस्तो छ?
अब विशेष गरी कोरोना भाइरस आइसकेपछि विश्वले नै एक किसिमले आतंकित भएर हामी कहाँ पनि अब स्थानीय तहले सबभन्दा पहिलो भूमिका निर्वाह गर्नु के पर्यो भने जब विदेशबाट हाम्रा संघ नागरिकहरू आउन थाले तिनको त्यहाँ व्यवस्थापन गर्ने काम पहिले त रेकर्ड लिने कामबाट नै सुरु भएको हो। त्यसपछि चाहिँ क्वारेन्टिनहरू राख्ने लगायतका काममा चाहिँ स्थानीय तहले अभूतपूर्व योगदान गरे। सम्भवतः मेहनत त्यति नगरेको भए हामी कहाँ झनै भयावह स्थिति आइसक्थ्यो। त्यस कारण स्थानीय तहहरूलाई अहिले पनि अहिलेको अवस्था के छ भने समुदायमा संक्रमण जुन चरणमा प्रवेश गरेको छ यसमा गइसकेपछि यसको सबभन्दा बढी जिम्मेवारी स्थानीय तहले अझै पनि निर्वाह गरिरहेका छन्। सरकारले आइसोलेसन बेडहरूको अब व्यवस्थापन गर्नु गरेपछि मात्रै, किनभने संक्रमितको संख्या जसरी जुन गतिले बढ़िरहेको छ त्यसले अब आइसोलेसनमा लगेर र त्यसपछि अलिकति जटिलतामा गएकोलाई हस्पिटलमा आइसियू अथवा चाहिँ भेन्टिलेटरमा लग्नुपर्ने आवश्यकता छ। कतिपय आइसोलेसनबाट पनि उपचार गरेर र त्यो आइसोलेसन भनेको खालि आइसोलेसनमा राख्ने मात्र होइन कि चिकित्सा सम्बन्धी सम्पूर्ण सुविधाहरू दिएर त्यसरी अगाडि बढाउन सरकार लागिपरेको छ र त्यसमा स्थानीय तहको भूमिका साह्रै महत्वपूर्ण छ र ठाउँ ठाउँमा स्थानीय तहहरूले यसलाई अगाडि बढाउनको लागि ठाउँ खोज्ने, चिकित्सकहरूसँगको चाहिँ सहयोग लिने, स्थानीय प्रशासनले पूर्ण रूपले सहयोग गरिरहेको छ पहिचान गर्ने र त्यो निर्माण गर्ने काममा चाहिँ अगाडि बढ़िरहेका छन्।
तर स्थानीय निकायहरू कतिपयले चाहिँ केन्द्रसँगको संघीय सरकारसँगको समन्वय राम्रो भएन र हामीले काम गर्न सकेनौ, हामीलाई सघाएनन् भन्ने खालका स्वरहरू पनि कता कता सुनिन्छ नि, त्यस्तो हो र?
अब यस्तो छ, समन्वय यो सहयोग र हस्तक्षेप वाला समस्या चाहिँ हामी सुरुदेखि नै गरिरहेका छौँ। हामीले संविधान अनुसार हाम्रो स्थानीय तहलाई असाधारण अधिकारयुक्त संविधान स्थानीय तह निर्माण गरेका छन्। जो संसारमा कहीँ पनि छैन त्यति अधिकार, कार्यपालिका, व्यवस्थाधिकार, न्यायपालिका तिनकै अधिकार एउटा जुन इकाइलाई हामीले दिएका छौँ र त्यो अधिकार सहितको चाहिँ अब कुन चाहिँ के गर्दाखेरि हस्तक्षेप हुने, के गर्दाखेरि सहयोग हुने भन्ने कुरो छुट्याउन अलिकति स्थानीय तहका नेतृत्वलाई पनि गाह्रो हुने रहेछ। सहयोगलाई अब त्यही काम गर्दा कहीँ सहयोग हुने, त्यही काम गर्दा कहीँ हस्तक्षेप मान्ने एउटा चाहिँ विविधता चाहिँ छ। अब त्यो विविधता हामी क्रमशः हटाइरहेका छौँ। तर पनि स्थानीय तहले अहिले यो महामारीको बेलामा कुनै पनि मैले देखा के भने सरकारको सफलता भनेको तिनै तहको सफल भएपछि मात्रै नेपाली राज्यको सफलता हुन्छ या सरकारको सफलता हुन्छ। कुनै दुई तह असफल हुने अथवा एक त असफल हुने भने सरकारको समग्र सफलता मानिँदैन। अब त्यसमा प्रदेश सरकारहरूले गरेका भूमिकाहरूलाई पनि हामी इन्कार गर्नै सक्दैनौँ, किनभने यो यसमा महामारी विरुद्धको लडाईमा प्रदेश सरकारहरूले पनि गरेका क्वारेन्टाइनहरूको व्यवस्थापन, आइसोलेसन भनौँ न अब निर्माण जुन गरे, कतिपय ठाउँमा चाहिँ कोरोनाको डेडिकेटेड हस्पिटलहरू नै निर्माण गरेका छन्, त्यसमा प्रदेश सरकारले जुन गरेको भूमिका छ त्यो स्थानीय तहसँग नै बढी सहयोग लिएर यातायात समन्वय गरेर नै गरिरहेको छ र सरकार संघीय सरकारले कुनै पनि ढंगले न त प्रदेशलाई न त स्थानीय तहले हस्तक्षेप गर्ने मनस्थितिमा छैन मनोविज्ञानमा छैन हस्तक्षेप गर्न पनि चाहँदैन हामी समन्वय गर्न सहयोग गर्न को लागि नै गरिरहेका छौँ सबै कामहरू र अहिलेको अवस्था जुन चरणमा समुदायमा प्रवेश गरिसक्यो संक्रमण समुदाय भनेको सबभन्दा नजिक रहने समुदायसँग नजिक रहने भने स्थानीय तह नै हो स्थानीय तहले त्यसको चाहिँ एउटा चुनौतीलाई पनि बढी ढंगले बुझिरहेको छ उसले माग गर्ने उसले चाहिँ आफूले सक्ने आफू गर्छ नभए प्रदेश अथवा संघ सरकारसँग चाहिँ उसले समन्वय गर्न कोसिस गर्छ र त्यही अनुसारले जस्तो वीरगंज लगायतका केही ठाउँहरूमा स्थानीय तहकै भूमिकाले गर्दाखेरि पनि धेरै हामीले चाहिँ अलिकति त्यो चुनौतीलाई सामना गर्न अलिकति सफलता प्राप्त गर्यौं त्यस्तै नरायणापुरको एकदमै भयावह अवस्था थियो बाँके नरायणापुरको त्यसलाई पनि उदयपुरमा त्यस्तै स्थानीय तहहरूले नै भूमिका निर्वाह गरेको हुनाले हामी पहिलो चरणमै त्यसलाई चाहिँ समाधान गर्नको लागि हामी सफल भयौँ त्यसमा यो अहिलेको स्थिति के छ भने तिनटै तहले समन्वयका साथ काम अगाडि बढाइरहेका छन् र समुदायका अन्य सबै क्षेत्रहरूलाई नै सहयोग गरेर यसलाई अगाडि बढाएन भने हामी चाहिँ यो कोरोनाको विरुद्धको लडाईलाई सहज ढंगले पार पाउन गाह्रो हुन्छ
अघि एउटा महत्वपूर्ण कुरा भन्नुभएको थियो हिजै पनि मैले विराटनगर र वीरगंज महानगरका दुई मेयरहरूसँग कुरा गरेका थिएँ वीरगंजको मेयर साहबले भन्दै हुनुहुन्थ्यो संघीय सरकारको सहयोग अलिक कम भएको कारणले पनि उनीहरूको आफ्नो निर्णय भएका कारणले पनि हामीलाई अलि असहज भयो भन्ने खालको कुरा गर्नुभएको थियो महानगरको मेयरले नै त्यसो भन्दाखेरि चाहिँ कहीँ कतै यहाँले अघि भर्खर भन्नुभएको थियो सहयोग र हस्तक्षेपको परिभाषा प्रष्ट नभएर पनि त्यस्तो भएको हो कि
अनि कुरो के हो भने यस्तो छ अब जस्तो एउटा दुविधा के भने सबै प्रकारका तीन प्रकारका अनुदानहरू स्थानीय तहहरूमा संघबाट जान्छ अब जुन अनुदान गइसकेका छ यो त हाम्रो हो अब यो त अधिकारै हो अब थप काम गर्नको लागि थप चाहिँ सहयोग संघले गर्नै पर्छ भन्ने एउटा मनोविज्ञान चाहिँ सुरु सुरुमा थियो हामीले के भनेका थियौँ भने समानीकरण अनुदानको पैसाबाट रकमबाट तपाईँहरूले निर्णय गरेर कोविड कोष छुट्टै एउटा खडा गर्नुहोस् र त्यसैबाट खर्च गर्नुहोस् त्यो अनुदान भनेको संघबाट नै गएको हो तिनटै अनुदान सँगैबाट गएको हो त गइसकेको अनुदान यो हाम्रो अधिकार हो हक हो अब यो त हाम्रै हो हामी नै खर्च गर्छौं अब थप काम गर्नको लागि थप रकम चाहिँ के अरे संघले दिनुपर्छ भन्ने मनोविज्ञान थियो त्यसलाई सम्झाउन हामीलाई एकाग्रता लाग्यो र बुझ्नुभयो उहाँहरूले त्यस कारण समानीकरण अनुदानको रकमबाट नै स्थानीय तहले चाहे त्यो क्वारेन्टिनको व्यवस्थापन होस् अथवा चाहिँ राहत वितरणको काम होस् अथवा आइसोलेसनको र अन्य उपचार र कका व्यवस्थापनहरू उहाँहरूले त्यसमा सहयोग गर्नुहोस् समन्वय गर्नुको त्यो भनेको संघबाट नै गएको सहयोग हो भन्ने कुरा हामीले बुझाउन अलिकति एकाध हप्ता समय लाग्यो तर त्यसपछि साथीहरू बुझ्नुभयो र अहिले पनि के छ भने वीरगंजकै कुरा गर्ने भने कोविड कोषबाट अस्ति मात्रै 3 करोडको चाहिँ हामीले निर्णय गरेर कोषको समितिले निर्णय गरिसकेको छ र पैसा पनि जाँदैछ त्यो वीरगंजलाई एउटा ठूलो चुनौती वीरगंजले सामना पनि गर्नु पर्यो अब उहाँहरूको चाहिँ सहयोगकै विषयलाई लिएर अलिकति केही पनि सहयोग गरेन भनेर भन्नुहुन्छ यद्यपि सबै अनुदानहरू त संघबाट नै गएका हुन् सबैले बुझेकै छन् आफ्नो आय भनेको सीमित केही पालिकाहरूसँग मात्रै छ आफ्नो आफ्नो आन्तरिक आय स्रोत चाहिँ सीमितसँग छ गाउँपालिकाहरूसँग त पटक्कै करिब करिब छँदै छैन होला तर सीमित नगरपालिकाहरू छ जहाँ ठेक्का पट्टा लाग्छन् जहाँ कर उठाउन मिल्ने स्थिति छ त्यहाँ मात्रै छ बाँकी त संघकै अनुदान नै गएको र संघको अनुदानमा अब मैले भनिहाले समानीकरण अनुदानबाट तपाईँहरूले एउटा पोस्ट बनाउनुहोस् त्यसबाट खर्च गर्नुहोस् र त्यो अनुदानको पैसा संघबाट नै गइरहेको हुन्छ गएकै हुन्छ भएछ के भने उहाँहरूले त्यो समानीकरण अनुदानको जुन रकम अनुमानित गरेर केही केही वडा बाँडिसक्नु भएको छ भनेपछि मानस रूपले माड्नु भएको छ पैसा चाहिँ घाँसिए र तर मानस रूपले यो कार्यक्रम गर्ने भनेर बाँडिसक्नु भएको रहेछ पछि हामी समानीकरण अनुदानबाट यो गर्नुहोस् न भन्दाखेरि उहाँहरूले आफूले बाँडिसकिया छ अब यो त हाम्रो अधिकारै खोसिन थाल्यो हाम्रो विकासका कुराहरू नै खोसिन थाल्यो अन्यथा यसको त छुट्टै तपाईँहरूले पैसा पठाउनुहोस् भने केही समय अलिकति त्यो विवादहरू र त्यो एउटा मनोविज्ञान अथवा त्यो विचारहरू प्रकट भएका थिए पछि सबै सम्हालिएर गयो।
मन्त्रीज्यू यहाँ त दशकौंदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ, पटक पटक मन्त्री हुनुभयो, तपाईँको अनुभवले पनि धेरै कुराहरू स्थानीय तहलाई भर्खर भर्खर हाम्रो स्थानीय तहको त्यो खालको अधिकारको अभ्यास गरेका छौं, प्रदेशको संघको पनि भर्खर भर्खर हामीले प्रदेश सरकारको पनि अभ्यास गरेको बेला, जस्तो स्थानीय तहमा एउटा राजनीतिक नेतृत्व, एउटा कर्मचारी संयन्त्र छ र अर्को खर्चको कुरा छ, यो खर्चको कुरामा चाहिँ भर्खर मन्त्रीज्यूले पनि भन्नुभयो यसमा चाहिँ कति दियो दिएन भन्ने कुरामा चाहिँ स्थानीय तहले पनि अलिअलि बहस गर्ने, तर त्यो राजनीतिक नेतृत्वको इच्छा शक्ति र उनीहरूको क्रियाशीलता र कर्मचारी संयन्त्रको त्यो क्राइसिस म्यानेजमेन्ट गर्न सक्ने क्षमता, त्यो चिज चाहिँ कस्तो रहेछ हामीसँग?
पहिलो कुरा त के भयो भने हामीले निर्वाचन जब स्थानीय तहमा निर्वाचन हुनुभन्दा अगाडि कुनै पनि कानून थिएन, टिआर थाहा थिएन, त्यस कारण उम्मेद्वार उनीहरूले के गर्ने कसो गर्ने स्थानीय तहको के अधिकार हो के काम कर्तव्य अधिकार हो त्यो थाहा नभएपछि उहाँहरूले सबैले आफ्नो आफ्नो हिसाबले मनोगत घोषणा पत्र जारी गर्नुभयो। पछि त्यो कानून आयो, निर्वाचन पछि कानून आयो, एउटा त अन्तर्विरोध त्यही पनि देखियो, एउटा वचनबद्धता साथीहरूले गरिसक्नुभयो चुनावमा, कानून थिएन, कानून आउँदा अलिक फरक ढंगले आयो, कानून एउटा हिसाबले फरक आयो। अब त्यहाँ गर्ने बेलामा चाहिँ निर्वाचनमा त घोषणा पत्र बनाउँदाखेरि अलिक बढी बढी पनि गर्ने चलन छ, र त्यही अनुसारले उहाँले पनि गर्नुभयो, एउटा चाहिँ समस्या त्यहाँ हो। दोस्रो समस्या सबभन्दा जटिलता के भने कर्मचारी व्यवस्थापनकै हो, स्थानीय तहमा जो कर्मचारीहरू पहिले थिए तिनले चाहिँ वास्तवमा समायोजन गर्ने बेलामा तिनलाई कुनै किसिमको चाहिँ सहयोग अथवा तिन उत्साहप्रद काम तिनीहरूलाई गरिएन, जबकि समायोजन गर्दाखेरि समायोजनमा अलिक एक ढङ्गले एउटा विकृति हामी अलिकति उल्टो गति के गर्यौँ भने पहिले समायोजन त्यहाँ गरिसक्नु पर्थ्यो, त्यहाँ कार्यरत कर्मचारीलाई एक त प्रमोसन जसरी अरूलाई गरेर पठाइयो त्यसरी चाहिँ त्यो गरिसकेपछि अनि नपुगेको कर्मचारी चाहिँ हामीले कामकाजमा खटाउने गरी पठाउनु पर्थ्यो, त्यस कारण सबैजना जान्थे र एक ढङ्गले चाहिँ हुन्थ्यो। अवस्था के हो भने प्रशासन समूहको उपसचिव जम्मा एकजनाको समायोजन भएको, सहसचिवमा जम्मा एकजनाको समायोजन भएको छ पुरै देशमा प्रशासन समूहको, अनि कि त जबरजस्ती पठाइएको छ जस्तो यो शाखा अधिकृत दुईटा ब्याचले जबरजस्ती पठाइयो, यो राजस्व समूहका 14 जनाले जबरजस्ती पठाइयो, त्यसमा समायोजनले अलिकति सही ढङ्गले वैज्ञानिक ढङ्गले हुन नसकेको हुनाले पनि त्यो कर्मचारी प्रशासनको अवस्था अलिकति जटिल नै भयो। स्थानीय तहमा अधिकार गयो, रकम गयो, निर्वाचित संस्था छ, तर कर्मचारी प्रशासन चाहिँ त्यही ढङ्गले पुर्याउन सकिएन, यो हामीले स्वीकार गर्नै पर्दछ र यसले पनि असर गरेकै हो। अहिले हाम्रो चाहिँ मूल अहिले चुनौती के छ भने कर्मचारी प्रशासन त्यहाँ चुस्त दुरुस्त कसरी सहयोग गर्ने भनेर, अब निजामती सेवा ऐनले पनि विचाराधीन छ, वास्तवमा स्थानीय तहको कर्मचारी प्रशासनको रेखदेख गर्ने काम प्रदेश निजामतीले गर्ने संवैधानिक व्यवस्था छ, तर अब संघीय निजामती सेवा नै पारित नभएको हुनाले त्यो चाहिँ अलिकति बाधित भएको छ, र त्यही अहिले समितिमा पनि विचाराधीन छ, हामीले पनि धेरै कोसिस गर्यौँ तर त्यो अगाडि बढ्न सकेन विभिन्न कारणले गर्दाखेरि, त्यो सबै जग्गाहरू नै छ। अब रह्यो कर्मचारी प्रशासनको हकमा, जहाँ कर्मचारी हामीले पुर्याउन सकेनौँ र विशेष गरी प्राविधिक कर्मचारीहरूको अवस्था अधिकार धेरै भयो, काम कारवाही धेरै भयो, क्षेत्रफल पनि भयो, संघबाट अनुदानहरू पनि गए, तर त्यसलाई व्यवस्थापन गर्ने कर्मचारीको सही ढङ्गले व्यवस्थापन नभएको हुनाले अप्ठ्याराहरू भएका छन् र त्यसलाई फुकाउनलाई हामीले गरिरहेका छौँ। जसमा प्रशासकीय अधिकृत गाउँपालिकामा अधिकृत स्तरको जानुपर्छ, नगरपालिकामा उप सचिव अथवा त्योभन्दा उपनगरपालिका महानगरपालिकाहरूमा त्योभन्दा माथिको चाहिँ हाम्रो चाहिँ कानूनी व्यवस्था छ, तर त्यो अनुसार सबै ठाउँमा पुर्याउन नसकेको हुनाले अहिलेसम्म पुगेका थिएनन्। अब हामी त्यही भर्ने क्रममा जारी छ, कतिपय ठाउँमा अब सुब्बाहरूले चलाएर स्थानीय तहमा सञ्चालन गर्नुभयो, जसले गर्दा उहाँहरूले आफ्नो क्षमता अनुसार चलाउनुभयो, क्षमता अनुसार चलाउँदाखेरि अलिकति अप्ठ्यारो चाहिँ भएका छन्। र महालेखा परीक्षकले पनि बेरुजी जुन बढी देखाएको छ उसको पनि भनाइ के छ भने जहाँ तहभन्दा कमका प्रशासकीय अधिकृतहरूले चलाइरहेका छन् त्यहाँ बेरुजी बढी छ, आर्थिक अनियमितता बढी छ, त्यो चाहिँ उसले इङ्गित गरिसकेपछि मन्त्रालयले अहिले गरिरहेको काम के हो भने त अनुसारको चाहिँ कर्मचारी व्यवस्थापन छिट्टै यही भदौभरिमै गरेर गर्ने, हामी झन् 150 त गरि नै सक्यौँ, त्योभन्दा पनि बढी अब जम्मा 88 कि कतिवटा बाँकी छ, त्यो पनि हामी एक हप्ता दुई हप्तामा गरेर सक्छौँ। कर्मचारी व्यवस्था एउटा चुनौतीको विषय चाहिँ स्थानीय तहको लागि छ।
अलिकति व्यवहारिक कुरा गर्ने हो भनेदेखि पहिला गाविस हुँदाखेरि गाविसमै अध्यक्ष उपाध्यक्ष सहित झन्डै 47-48 जना जनप्रतिनिधि हुन्थे, त्यो सामूहिकता हुन्थ्यो, छलफल हुन्थ्यो, त्यति मध्येमा छानिएका खारिएका कतिपय मान्छे पनि जान्थे। तर 4-5 गाविसलाई जोडेर एउटै अथवा ती गाविसहरूलाई जोडेर नगरपालिका बनायौं, त्यो संख्या पनि हामीले कम गर्यौं। एउटा गाविसको प्रतिनिधित्व हुने बराबर हेर्ने हो भने एउटा वडा सदस्य मात्रै जाने खालको कुरा हो, त्यसमा पनि उहाँहरूको क्षमतामाथि प्रश्नचिन्ह नउठाइकन उहाँले सिक्न बाँकी छ भन्ने कोणबाट हेर्ने हो भने थोरै प्रतिनिधित्व, त्यो पनि समावेशीकरणका कारण विभिन्न क्लस्टरहरूबाट प्रतिनिधित्व गराउँदाखेरि त्यो राज्य प्रशासन संयन्त्र सञ्चालन सेवा दिने त्यो क्षमताको विकासै नभइकन हामी भावुकतामा हामीले धेरै संरचना निर्माण गर्यौं र त्यही खालको जनप्रतिनिधिलाई प्रतिनिधित्व गरायौं र संकटको व्यवस्थापन गर्ने बेलामा चाहिँ अहिले जटिल भयो। यस्तो हो,
म एकदम सहमत छु र तपाईँले मूलभूत एउटा प्रश्न उठाउनुभयो र एकदम साँच्चै एकदम सत्य यही हो। जुन ढंगको अधिकार हामीले हामीले संविधानमा दुई किसिमका निर्वाचन प्रणालीले अँगालेका छन्, संघ र प्रदेशमा संसदीय निर्वाचन प्रणाली छ र स्थानीय तहमा राष्ट्रपति निर्वाचन प्रणालीको प्रेसिडेन्सियल फर्म अफ इलेक्सन त्यहाँ चाहिँ, किनभने त्यहाँको प्रमुख उपप्रमुखहरू सबै प्रत्यक्ष जनताद्वारा नै निर्वाचित हुन्छन्। एकदम सही ढंगले के उठाउनु भयो भने जुन ढंगको संरचना भौगोलिक भूगोल हामी बढ़ायौं त्यसको प्रतिनिधिमूलक जुन संस्था छ या जुन त्यसको लागि भनौँ जनप्रतिनिधि संस्था हुनेवाला थियो, जुन हिजो पनि 45-48 यहाँले उल्लेख गर्नुभएको थियो र अहिले 4-5 गाविस तत्कालीन गाविसहरूलाई बनाएर एउटा पालिका हामी बनाएका छौं, त्यस अनुसारको चाहिँ आधारभूत चाहिँ हामी जनप्रतिनिधिमूलक संस्था निर्माण गर्न कहीँ कहीँ हामी चुकेकै हो, त्यो चाहिँ सत्य हो। त्यो अलिकति बढ़ी व्यापक ढंगको भइदिएको भए एज ए पार्लियामेन्ट एउटा संसदको जब त्यसले कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएका छन् भने कम्तीमा पनि व्यवस्थापिकाको जुन बनावट छ त्यो 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 चाहिँ अलिकति फराकिलो हुनु पर्थ्यो, किनभने त्यो ठूलो एउटा संरचना हामीले बनायौं, त्यसमा चाहिँ चुकेकै हो, एकदम सही भन्नुभयो। त्यसैको एउटा अर्को असर के परिरहेछ भने मैले सबभन्दा देखिरहेको चुनौती कहाँनिर छ भने महालेखा परीक्षकले तीनटै तहको लेखा परीक्षण गर्ने संवैधानिक व्यवस्था छ, दुईटा तहमा संसदको अथवा प्रदेश सभा या प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल गरेर त्यसलाई निर्कोल गरेर निष्कर्षमा निकाल्ने हाम्रो प्रावधान छ, तर स्थानीय तहमा त्यसको अभाव देखियो। महालेखा परीषदले बेरुजु लेखा परीक्षण गर्छ तर त्यो लेखा परीक्षण प्रतिवेदन छलफल गर्ने ठाउँ कानूनी रूपले कहीँ पनि भएन। र तपाईँले भने जस्तै यदि त्यस्तो एउटा चाहिँ त्यहाँको स्थानीय संसद अलिकति फराकिलो भइदिए भए त्यहाँ समितिहरू निर्माण हुन्थ्यो होला, सायद त्यो समितिहरूले त्यो छलफल गर्थ्यो होला। एउटा लुज एउटा लेखा समिति भनेर जुन पहिले चलन चल्दै थियो र हरेक त्यो त हुँदाहुँदा के भने एनजिओहरूमा पनि लेखा समिति बनाउने एउटा फैसन चलेको थियो, त्यो अनुसारको चाहिँ भएपछि त्यहाँ चाहिँ बेरुजु छलफल गर्ने र आर्थिक खर्च प्रणाली हामी कति पारदर्शी छौँ, कति सही ढङ्गले भएको छ, र महालेखाले औँल्याएका केही चुनौतीहरूलाई छलफल गर्ने ठाउँ जुन थियो त्यसको अभाव देखिएछ र सरकार त्यसको चाहिँ कसरी चाहिँ विकल्पमा जाने भन्ने हामी प्रयत्न गरिरहेका छौँ र एउटा संरचनाको चाहिँ कानूनी संरचनाको निर्माण गर्ने पक्षमा हामी अगाडि बढ़िरहेका छौँ, जो सबभन्दा बढ़ी जरूरी भइसक्यो। अहिले भने कतिपय ठाउँमा अहिले कति बडा यही कोविडको विषयमा पनि कतिपय बडा अप्रिय समाचारहरू पनि आए, तकियाको खोललाई मानव चाहिँ पूरा घरै सजाउन मिल्ने गरी का रकमहरूमा चाहिँ गर्न थाले, तन्नाको खरिदको कुरा गर्दाखेरि भने केही सिरा लगायतका केही ठाउँहरूबाट जुन आएको छ जो सार्वजनिक भइसकेको छ, यस्ता चाहिँ कतिपय मालेका परिषदको प्रतिवेदनले औँल्याएका पनि बडा जटिल र बडा भयावह ढंगका चाहिँ आर्थिक अनियमितताका अवस्थाहरू छन् त्यहाँ। त्यस कारणले जुन संरचना कल्पना चाहिँ गरियो एकदमै तलै वास्तवमा त्यो भएको प्रदेश कमजोर भयो, यो बलियो हुन सकेन, समस्या यहाँनिर भयो, किसानी त बलियो हुन सकेन, प्रदेश चाहिँ कमजोर हो।
अब हरेक बादलमा चाँदीको घेरा भने जस्तो यी अप्ठ्याराहरूका बीचमा नि कहीँ न कहीँ राम्रा कामहरू त जरूर भएका छन्, उनीहरूले आफ्नो सिप अनुसार गरेकै छन्, यो गल्तीहरू त कहीँ न कहीँ सच्याला पनि। अब कोविडको जुन भयावह स्थिति छ यसलाई नियन्त्रण गर्ने दायित्व त फेरि पनि मूलत राज्यकै हो र स्थानीय तहहरूले जे जसो गरे पनि त्यसलाई हेर्ने केन्द्रले हो, यहाँहरूले नै हो। अबको योजना के छ, कसरी जाने यसलाई नियन्त्रणमा लिनलाई, उहाँहरूलाई पनि विश्वासमा लिएर उहाँहरूको क्षमता अभिवृद्धि गर्दै निकास सहज बनाउन अब के गर्नुपर्छ?
हामी यस्तो छ भने यसमा चाहिँ के छ भने पहिले हामी कहाँबाट सुरु गरौँ भने पहिले हामीसँग एउटा मात्रै प्रयोगशाला थियो र त्यो टेस्ट गराउनको लागि हामी विदेश पठाउनु पर्थ्यो, हामीले त्यस बेलासम्म नेपालको स्वास्थ्य क्षेत्रले गरेको विकासको चाहिँ एउटा बिम्ब भनौँ त्यति मात्रै थियो. अहिले हामी 2 दर्जनभन्दा बढी प्रयोगशाला हुन त यो नयाँ रोगको चुनौती नयाँ रोग र नयाँ चुनौतीका साथ आयो संसारै त्यसबाट आक्रमण भएको हुनाले प्रयोगशालाको अवस्था अलिकति बढाउन थालियो र त्यो चाहिँ 2 दर्जनभन्दा बढी पुगेको अवस्था छ. हामी 10,000+ पीसीआर टेस्टको अवस्थामा देशलाई पुर्याइसकेका छौँ. यसलाई गर्व गर्ने कुरा मैले भनिरहेको छैन किनभने यो जिम्मेवारी बोधको कुरो हो. यो चाहिँ यो जिम्मेवारीका साथ अब तर अहिले पहिले चाहिँ बाहिरबाट आएका मान्छेहरूबाट संक्रमण हुने अवस्था थियो अब समुदायमै फैलिन थालिसक्यो. काठमाडौँ लगायत अब विभिन्न ठाउँहरूमा भयो अवस्था चाहिँ संख्याहरू हेर्दाखेरि बढ़िरहेको छ. भनेपछि अहिले हाम्रो चाहिँ चुनौती के भने पहिले क्वारेन्टिनको ठूलो समस्या थियो विशेष गरी भारतबाट आउने लाखौंको संख्यामा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू जो भारतमा हुनुहुन्थ्यो उहाँहरू आउने क्रम हुँदाखेरि तत्कालको लागि एउटा सीमा क्षेत्रमै या सम्बन्धित जिल्लामा क्वारेन्टिनको कसरी व्यवस्थापन गर्ने त्यो पनि हामीसँग भएका जुन भौतिक सुविधाहरू थियो त्यसैमा केन्द्रित रहेर त्यसैमा चाहिँ हामी भर परेर क्वारेन्टिनहरूलाई एक ढंगले हामी अगाडि बढायौं जसको मूल काम के थियो भने कम्तीमा समुदायबाट ती व्यक्तिहरूलाई अलग राख्न सक्ने परिवारबाट अलग राख्ने त्यति चाहिँ एक किसिमले हामी सफलतापूर्वकै गर्न सफल भयौं. अहिलेको अवस्था भनेको अब चाहिँ आइसोलेसनको खाँचो देशभरि नै यथार्थ रूपमा परिरहेको छ. संक्रमित बढ्दै गइसकेपछि अस्पतालका जो संख्याहरू छन् अस्पतालमा ती व्यक्तिहरूको बढी उपचार गर्ने जसलाई भेन्टिलेटर अथवा चाहिँ आईसीयूको आवश्यकता पर्छ त्योभन्दा अगाडिको उपचार भनेको हामी आइसोलेसनबाट गर्न सक्ने किनभने यसका सीमित उपचार छन् संसारमा अरू धेरै उपचारै छैन. भिटामिन सी भिटामिन डी खुवाउने ज्वरो आयो भने सिटामोल दिने लगायतका जुन उपचारहरू संसारमा त्यही भइरहेको छ. भनेपछि उपचार अब त्यो गर्दाखेरि अक्सिजन सुविधा सहित एम्बुलेन्स सुविधा सहित आइसोलेसन बेडहरूको हामी चाहिँ संख्या बढाउँदै जानुपर्छ र त्यहाँ चाहिँ चिकित्सक सुपरभिजनमा त्यो भइसकेपछि यदि स्थिति जटिल भयो भने मात्रै हस्पिटलमा लग्ने अवस्था चाहिँ सृजना गर्नुपर्छ भन्ने ढंगले नै सरकार अगाडि बढ़िरहेको छ. यहाँ झनै झनै 3500 भन्दा बढी आइसोलेसनको व्यवस्था थप गरियो. 10,000 गर्ने 6,000 भने हो तर 10,000 गर्नै पर्ने त्यति छ. 10,000 गरिसकेपछि अवस्था आउँछ. अब जिल्ला जिल्लामा पनि किन गर्नु पर्यो भने व्यापक समुदायमा भइसकेपछि त्यहाँ पनि बाट रिफर गरेर काठमाडौँ आएर पनि धेरै ठूलो उपचार हुनेवाला त यहाँ पनि छैन. यदि भनौँ एक्सपर्टहरू नै छन् डक्टरहरू एमबीएमएस लगायतका डक्टरहरूले पनि यो विषयमा थप उपचार गर्ने अवस्था केही अवस्था नै छैन किनभने त्यो उपचारै छैन.
म अन्तमा छु मधेसु अन्तमा एउटा जस्तो कर्मचारी परिचालनको समस्या कुरा पनि गर्यौं. अहिले त कर्मचारी पनि कम भन्दा कम जनशक्ति राखेर सेवा दिने कामहरू भइरहेको छ. यो परिचालनको जटिलता होला. सँगसँगै स्वास्थ्य मन्त्रालयले कर्मचारीहरू नचलाइदिन स्वास्थ्यको पनि भनेको छ. यो अवस्थामा अब कर्मचारी परिचालन र सहज रूपले राज्य सञ्चालनको निम्ति चाहिँ के हुन्छ प्रक्रिया? अब यो त निकै लामो जान्छ होला. सधैँ यसै गरी जान पनि नसकिएला. अब के सोचिराख्नु भएको छ?
अब यो सही कुरा के हो भने यो मन्त्रालय जसको मूल काम के हो भने मानव संसाधनको विकास गर्ने तर 2013 सालदेखि यसको कामै के हो भने सरुवा बरुवामा मात्रै लिप्त भयो. मानव संसाधनको विकासतर्फ कतिले ध्यानै दिएनन् या त ध्यान दिन सकेन यो मन्त्रालय. त्यसलाई हामी परिवर्तन गर्दैछौँ नम्बर एक. नम्बर दुई के हो भने जुन अहिले कर्मचारी प्रशासनको बनावट छ त्यो आफैमा त्रुटिपूर्ण छ. जसरी विभाजन छ त्यो आफैमा त्रुटिपूर्ण छ. हामी 26,673 कर्मचारीबाट पूरा देश चलाइरहेको निजामती कर्मचारीबाट देश चलाइरहेको अवस्था थियो. अहिले 49,000 कर्मचारी त हामी सँगमा मात्रै राखेका छौँ थुपारेर र प्रदेश र स्थानीय तहमा त्यो पुर्याउन सकेन. समायोजनले त्यहाँनिर चुकेको छ. त्यसलाई कसरी सुधार्ने भन्ने दोस्रो हाम्रो चुनौती छ. तेस्रो के छ भने समूहकृत रूपले गर्ने भने प्राविधिकहरूको संख्या नितान्त कम छ. चाहे त्यो चिकित्साको होस् चाहे इन्जिनियरिङको होस् चाहे वन सेवा होस् चाहे कृषि सेवा होस् यसलाई कसरी हामी पूरा गर्ने भनेर किन सबभन्दा बढी प्रशासन सेवा समूहका साथीहरू हुनुहुन्छ र यसमा पनि के अरे झनझनै 70% बढी नै हो भन्ने हो भने आवश्यकता भन्दा बढी नै त्यो छ अवस्था. त्यो बढी हुँदैमा मैले कुनै अप्ठ्यारो मानेको छैन तर प्राविधिकहरू कम भएकोमा चाहिँ देशले दुःख पाइरहेछ. यो चुनौती भोग्नलाई गाह्रो भइरहेको छ. त्यस कारणले अब चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने त्यो सन्तुलन मिलाउनको लागि हामी चाहिँ काम गरिरहेका छौँ. त्यस्तै अब यो झनै झनै 13 अरब बराबरको नवराजी देशमा खालि तालिम मात्रै हुने रहेछ. त्यो तालिम पनि कति सार्थक कति निरर्थक त्यो छुट्याउन बाँकी नै छ. त्यस चाहिँ हामीले के गर्न थाल्यौँ भने सातवटा प्रदेशलाई सातवटा तालिम केन्द्र हामी ह्यान्ड ओभर गरिसकेका छौँ, नीतिगत रूपले गरिसक्यो, क्याबिनेटले निर्णय गरिसकेको छ, त्यसलाई प्रक्रिया अगाडि बढाएर त्यसलाई बरबुजारत गर्ने काम पनि हामी सुरु
गर्छौँ।
तालिम केन्द्रमै हुनु पर्यो किनभने होटल संस्कृति पाँच तारे होटलमा जाने रिसोर्टहरूमा गरेन तालिम, यो त कोरोनाले गर्दा यसपालि नदेखिया मात्रै हो, न हरेक फागुनबाट चाहिँ तालिम चाहिँ त्यस प्रकारका विकृत तालिमहरू हुन्थ्यो। 13 अरब रुपियाँ भनेको ठूलो रकम हो।
मन्त्रीज्यू आजलाई समय यति रह्यो, समय दिनुभयो, धेरै मिठो विषयमा छलफल गर्यौं, यहाँलाई धेरै धेरै धन्यवाद। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीज्यूसँग हामी संवाद गर्दै थियौं। समय र संवादका लागि उहाँलाई धेरै धेरै धन्यवाद। आजको अन्तर संवाद यही सकिन्छ। केही बेरपछि यहाँले 7 बजेको समाचार सुन्नुहुनेछ र त्यसभन्दा अघि केही व्यापारिक विज्ञापनहरू सुन्न सक्नुहुनेछ। अन्तर संवादबाट प्राविधिक साथी काशीराम आचार्य र म नवराज लम्साला विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।